الحمد للہ رب العالمین والصلاۃ والسلام علی رسول اللہ وعلی آلہ وصحابہ اجمعین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، رب اشرح لی صدری ویسر لی امری وحلل عقدۃ من لسانی یفقہوا قولی۔ یہ تھرڈ لیکچر ہوگا اسلامک ہسٹری کے بارے میں۔ پہلے دو پارٹس کے اندر کیا بتایا تھا آپ لوگوں کو کہ جو خاص طور پہ جو ہمارا گولڈن ایج گزری تھی، جو صحابہ کا دور تھا، جس کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے خود بھی کہا ہے کہ یہ بہترین دور ہے۔ جمعہ کے خطبے کے اندر آپ لوگوں نے یہ الفاظ سننے ہوں گے، خیر الناس قرنی، لوگوں میں سب سے بہترین وہ ہیں جو میرے دور میں ہیں، میری جنریشن کے ہیں، ثم الذین یلونہم، پھر اس کے بعد وہ ہوں گے جو ان کے بعد آئیں گے، جن کو ہم کیا کہتے ہیں، تابعین کہتے ہیں، ثم الذین یلونہم، اور اس کے بعد وہ ہوں گے جو اس کے بعد آئیں گے، یعنی تبع تابعین۔ اس کے آگے آپ صلی اللہ علیہ وسلم نے کچھ زیادہ نہیں فرمایا، تو یہ تین جنریشنز تک کے بارے میں فرمایا ہے کہ یہ جو ہیں یہ تین کے اندر بیسٹ لوگ ہوں گے۔ اس کا یہ مطلب نہیں ہے کہ بعد میں ایسے لوگ نہیں آئیں گے اس معیار کے اور اس تقوی اور اس للہیت کے اور اس خلوص کے، کہنے کا مطلب یہ تھا کہ میجورٹی کے اندر اور جو عام عوام کے اندر جو ہے وہ پھر یہ زیادہ ہوگا، بعد میں بہت کم رہ جائیں گے، جیسا قرآن کے اندر بھی آتا ہے وَقَلِيلٌ مِّنَ الْآخِرِينَ، کہ قرآن کے بعد میں آنے والے جو ہیں وہ پھر کم ہوں گے، قلیل تعداد ہوگی، ہوں گے ضرور، ڈینائی نہیں کیا، لیکن کم ہوں گے۔ تو پہلے جو جنریشنز تھیں ان کے اندر جو تھا اسلام کا کمپلیٹ نظام تھا، اور اس کے اندر جو بہترین وقت گزرا تھا خلافت راشدہ کے اندر بھی جو بہترین ٹائم تھا وہ حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کا تھا، جس کے اندر اسلام کی تمام برکات جو تھیں، جو اس نظام کے اندر جتنی بھی خیر و برکت ہوتی ہے وہ فل ایکسپوز ہو کے سامنے آئی تھی۔ پھر اس کے اندر آپ کو بتایا تھا کہ جو اسلام کے اندر جو رہتے ہوئے جو فتوحات بھی ہوئی تھیں اور جو گورننس بھی تھی وہ بھی کس قدر بہترین طریقے سے تھی، اور جو خلیفہ ہوتے تھے وہ اپنے آپ کو قوم کا خادم سمجھتے تھے، صرف ٹائٹل کی حد تک نہیں بلکہ واقعی۔ تو ابھی آج کی کلاس کے اندر دوسرے اسپیکٹ کی طرف بات کرنی ہے کہ اسلام نے تھوڑا سا جو باقی علوم ہیں جن کے اندر ہسٹری بھی ہے، جس کے اندر سائنس بھی ہے، جس کے اندر میتھس ہو گئی، آرکیٹیکچر ہو گیا، ان تمام چیزوں کے اندر اسلام نے کیا کنٹریبیوٹ کیا تھا، اور ظاہری بات ہے کہ یہ وہ والا پارٹ ہوتا ہے جو کہ پھر زیادہ اپیل کرتا ہے جو بعد میں آنے والی ورلڈ ہے۔ اگین پرابلم یہ ہے کہ ہم لوگ کیونکہ اپنے پاس سے واقف نہیں ہیں، اس لیے ہمیں خود تو پتہ نہیں ہے، اور جب ہمیں نہیں کوئی کیئر تو پھر ویسٹ نے کیا کیئر کرنی ہے اس بارے میں۔ تو اسلام جو ہے وہ جس دور میں جب یہ اٹھا تھا، اور یہ رومن امپائر اور پرشین امپائر کا دور جب ہو گیا، جیسا میں نے بتایا تھا کہ حضرت عمر بن خطاب رضی اللہ تعالیٰ عنہ کے دور میں ہی پرشین امپائر ختم ہو گیا تھا، رومن امپائر جو تھا وہ بیزنٹائن امپائر ختم ہو گیا تھا، رومن امپائر کا جو باقی حصہ تھا وہ بالکل یورپ کی طرف چلا گیا تھا، کیونکہ افریقہ سے نکال دیا تھا ان کو، اور میں آپ کو میپ کے اندر بھی دکھایا تھا کہ بنو امیہ کے دور کے اندر بھی اسپین کے اندر مسلمان جا چکے تھے، یہ اسپین، پورچوگیز وغیرہ یہ سارے ایک بڑا جو علاقہ تھا، اس کو ایک ملک کہتے تھے، نہ اسپین کہتے تھے نہ پورچوگیز کہتے تھے، اس کو کہتے تھے الاندلس کہتے تھے، اسے ایک بڑا ملک ہوتا تھا یہ۔ انفیکٹ میں نے بات کمپلیٹ اس طرح سے نہیں کی تھی، 719 میں، 719 میں مسلمان جو تھے وہ فرانس کے مڈ میں تھے، مڈ گراؤنڈز کے اندر تھے مسلمانوں کی فوج، فرانس میں البتہ وہ قدم جما نہیں سکے تھے، وہ ریٹریٹ جلدی کرنا پڑ گیا تھا، اس کی وجہ یہ تھی کہ انٹرنلی ایک سبوٹاج ہوا تھا، ورنہ ادر وائز صرف اندلس تک نہیں رہے تھے، فرانس تک چلے گئے تھے، مڈ فرانس تک۔ جب مسلمان یہ فرانس کے اندر یہاں پہنچ چکے تھے تو اس وقت رومن امپائر ختم ہو گیا تھا، بس اس وقت انگلینڈ کے اندر، انگلینڈ نام کی جگہ ایک اور ملک ہوتا تھا جس کا نام ہوتا تھا کنگڈم آف مرکیا، جہاں پہ انگلینڈ ہے ابھی وہاں پہ ایک اور ملک ہوتا تھا کنگڈم آف مرکیا، اس کا جو بادشاہ تھا اس کا تھا اوفا نام تھا اس کا، اس کو جب یہ دیکھا اس نے کہ مسلمان اس سپیڈ سے آتے جا رہے ہیں، فرانس کے یہاں تک آتے جا رہے ہیں، تو پتہ کیا کیا اس نے اسلام کا اعلان کر دیا، مسلمان ہونے کا اعلان کر دیا، انگلینڈ کے بادشاہ نے اعلان کر دیا۔ بعد میں جب مسلمانوں کے ریٹریٹ ہو گئے اور واپس اندلس میں چلے گئے تو وہ ساری بات ختم ہو گئی، انڈو ہو گئی، اور انگلینڈ نے خاص طور پہ جو چرچ ہے اس نے میک شور کیا کہ یہ ہسٹری بچے نہ، تو بک شوکس وغیرہ میں سب چیزیں کلیئر آؤٹ ہو گئیں۔ البتہ بعد میں بہت زیادہ سالوں کے بعد جا کے، کئی سینچریز کے بعد جا کے یہ کوائنز ملے تھے اس علاقے سے، जिसके ऊपर ये देखें लिखा हुआ है ऑफा लिखा हुआ है, यहाँ पे उसके यहाँ पे लैटिन के अंदर लिखा हुआ है, और यहाँ देखें कलमा लिखा हुआ है कॉइन की दूसरी तरफ। तो इस्लाम का जो पॉलिटिकल स्पैन था वो बहुत दूर तक था। अब जो जिसमें वापस आते हैं दूसरे बात की तरफ, इस्लाम ने साइंस और उसके अंदर क्या किया था, उसके अंदर अब सारी बातें तो बताने वाली नहीं है। जो ज़्यादा मशहूर लोग हैं उनको मैंने इंक्लूड नहीं किया। साइंटिस्ट के कोई नाम बताएं आप लोग, इब्ने सीना से मैं स्टार्ट कर लेता हूँ, कोई और नाम बताएं। हाँ जी, और हाँ जी बिल्कुल सही। अब बोली सीना, अब इन लोगों को मैंने इंक्लूड नहीं किया क्योंकि थोड़ा बहुत इनके बारे में शायद आप लोगों ने पढ़ लिया होगा कहीं, अब पता नहीं फिजिक्स की बुक्स में या केमिस्ट्री की बुक्स में नाम पता नहीं होते हैं कि नहीं होते अब इनके, पर इनकी हुआ करते थे पहले चैप्टर के अंदर, तो इनका नाम नहीं एंटर किया। उसकी जगह कुछ और नाम मैं आपसे शेयर करना चाहूँ। अंदलुस के अंदर ही मुस्लिम स्पेन के अंदर थी, मुसलमानों के एक थे एक मेडिसिन की फील्ड के थे मोहम्मद अल रफीकी, ये बेसिकली आई स्पेशलिस्ट थे। और इनकी स्पेशलाइजेशन की क्या चीज़ थी कि ट्रैकोमा एक आंखों की एलर्जी होती है, बीमारी होती है, और ये बहुत पुरानी किताबों में चली आ रही है। इवन सबसे ओल्डेस्ट रिकॉर्ड जो है वो रोमन बुक्स के अंदर मिलता है इसका, 15 BC कबले मसीह, 15 कबले मसीह में भी इसकी भी इस बीमारी की ट्रेस मिलती है। इसका इलाज जो है वो इन्होंने किया था, जो कामयाब इलाज हुआ था। और ये कब की बात है, ये 1165 की बात है, उस दौर के अंदर जब ये यानी कि फौत 1165 में हुए थे। इनकी तारीख पैदाइश के बारे में सही तरह मालूम नहीं है। तो इन्होंने इसका इलाज किया था और इनका इलाज इतना कामयाब रहा था कि World War I तक जो है ये चीज़ प्रैक्टिस में रही थी, इसी चीज़ को प्रैक्टिस किया जाता था। तो 1965 के अंदर जब 800 साल हो गए थे इनकी डेथ की एनिवर्सरी पे, तो स्पेन ने ही कॉर्डोबा ने ही क्या किया था कि एक इन्होंने उनकी एक सेलिब्रेशन के अंदर एक वहाँ पे एक जगह है ज्यूइश सेटलमेंट है, वहाँ पर उन्होंने एक इनका ये बस्ट बनाया था और इसको अनलीश किया था। इसके नीचे डेट भी लिखी हुई है, ये रीसेंट है अलबत्ता उन्होंने बनाया था एक्नॉलेज करने के लिए, 1965 के अंदर बनाया था। फिर मुसलमानों में एक रहे हुए हैं जिन्होंने मैथ्स एस्ट्रोलॉजी इनके अंदर काफ़ी काम किया था, मोहम्मद इब्ने इब्राहिम अल फजारी। ये 8th century के अंदर थे, या 796 को फौत हुए थे या 806 में फौत हुए थे ये, क्योंकि तो किताबों के अंदर दो डिफरेंट डेट्स आती हैं। इन्होंने एस्ट्रोलॉजी के ऊपर बहुत काम किया था, सितारों के ऊपर बहुत काम किया था। और एक ख़ास रीज़न कि मुसलमान क्यों ज़्यादा कामयाब रहे थे इसके अंदर और वेस्ट तब क्यों कामयाब नहीं था, क्योंकि वेस्ट के अंदर क्या था कि चर्च के अंदर रहते हुए और पोप के अंदर रहते हुए ये था कि साइंस की एजुकेशन हासिल करना जो था ये क्राइम था, गुनाह था ये। उसकी एक वजह क्या थी, क्योंकि वजह ये थी कि बाइबल जो थी वे टाइम वो अल्टर होती गई थी। जाहिर बात है कि अल्लाह ताला का जो कलाम था वो उसके अंदर तो कोई फ्लॉ नहीं हो सकता था, लेकिन विद टाइम जब उसके अंदर तहरीम होती रही थी, उसके अंदर एक तब्दीलियाँ आती रही थी, उसके अंदर चेंजेस आते रहे थे विद टाइम, तो उसके अंदर फिर जारी बात है कि ह्यूमन थॉट जब शामिल हो गई उसके अंदर, तो अब प्योर गॉड्स वर्स नहीं रहा बल्कि वो उसके अंदर इंसानी सोच भी आ गई थी। तो उसके अंदर बहुत ज़्यादा साइंटिफिक प्रॉब्लम्स भी निकली थी, जो आप देख सकते हैं कि अगर आपने कभी लेक्चर देखी हो डॉक्टर जाकिर नाइक की, जब वो कर रहे होते हैं क्रिश्चियन या बाइबल से साइंटिफिक फैक्ट्स क्या साइंटिफिक एरर्स निकाल रहे होते हैं, तो वो एरर्स बेसिकली बाद की बात है कि बाद में लोगों ने जब ऐड किया था और मुख्तलिफ लोगों की राय ऐड हुई थी, तो इसलिए वो सब कुछ मिक्सअप हो गया था। जिस तरह ये जो बाइबल है, इसके बाइबल के कोई बुक्स के नाम पता है या कुछ भी नहीं पता? ठीक है, गॉस्पल ऑफ जॉन है, गॉस्पल ऑफ मैथ्यू है, गॉस्पल ऑफ ल्यूक है, ये जितने भी नाम हैं गॉस्पल, ये क्या है कि मुख्तलिफ ईसा अलैहिस्सलाम के जो हवारी थे उन्होंने मुख्तलिफ बातें मिक्सअप करके लिखी थी, उन्होंने बात को कोट किया था। उनमें से ईसा अलैहिस्सलाम की बातें भी हैं, उनमें उनके अपने हवालात भी हैं, और उसमें जो है कुछ अल्लाह की बातें भी हैं, तो वो सब कुछ गड़मट हो गया। जबकि एक अल्लाह ताला की तरफ से ख़ास रहमत क्या है, कुरान जो है वो हमें 100% पता है वो सिर्फ अल्लाह का कलाम है, उसमें जिब्राइल अलैहिस्सलाम ने भी कोई अमेंडमेंट नहीं किए, कोई डिस्टॉर्शन नहीं हुई, ना ही रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की कोई बात ऐड है या माइनस की है उसमें, 100% اللہ تعالیٰ کا کلام ہے. احادیث رسول اللہ صلی اللہ علیہ وسلم جو ہیں وہ واضح طور پہ صرف رسول اللہ صلی اللہ علیہ وسلم کے اپنے الفاظ ہیں, اور ان کے اندر بھی ڈسکرمنیشن ہے کہ اگر کوئی صرف صحابہ کا ہے تو وہ بھی صرف الگ کیٹیگرائز ہویا ہوا ہے. تو ہمیں الحمدللہ بہت کلیئرلی پتہ ہے کیا اللہ نے کہا تھا, کیا ہمارے رسول اللہ صلی اللہ علیہ وسلم نے کہا تھا. لیکن بائبل کے اندر اس طرح کی ڈسٹنگوشمنٹ نہیں ہے. بہرحال جب یہ چرچ نے اس طرح کی بین لگائے ہوئے تھے کہ سائنس لٹریچر ان کی تعلیم حرام ہے, تو وہ اس کے اوپر بہت سویئر پنشمنٹس ہویا کرتی تھیں, کیونکہ وہ یہ چاہتے نہیں تھے کہ بائبل کا یا جو چرچ کی جو پاور ہے اس کے اوپر کوئی آبجیکشن ہو سکے کسی قسم کا. کیونکہ اگر وہ آبجیکشن ہوا کہ نہیں یہ جو بائبل میں یا چرچ یہ جو بات کہتے ہیں نا اس بارے میں سائنس کے بعد سائنس کے مطابق یہ بات الٹی ہے, تو وہ اس چیز کو گھبرا رہے تھے اس چیز سے. جبکہ اللہ تعالیٰ نے قرآن کے اندر یہ فرمایا ہوا ہے کہ چیلنج دیتے رہتے ہیں بلکہ, اور یہ کہتے رہتے ہیں کہ تم لوگ غور و فکر نہیں کرتے, افلا یتدبرون القرآن, کیا تم قرآن کے اوپر تدبر نہیں کرتے, غور نہیں کرتے اس کی باتوں کے اوپر. اللہ تعالیٰ نے کتنی جگہ قرآن کے اندر ایمبرولوجی کے اوپر ذکر کیا ہوا ہے اور اس کے مختلف سٹیجز کو ملٹیپل ٹائمز ریپیٹ کر کے بتایا ہوا ہے. اللہ تعالیٰ نے بے شمار قسم کی ایسی ایگزامپلس دی ہیں. سورہ ملک کے اندر کہا ہوا ہے کہ ایک نظر ڈال کے دیکھو, ستاروں کے اوپر نظر ڈال کے دیکھو تم, کس کے اندر تمہیں کسی قسم کا کوئی پرابلم نظر آتا ہے, کوئی اس کے اندر تمہیں کوئی دراڑ نظر آتی ہے, سو مرضی البصر, اس کے اوپر دوبارہ تم نظر ڈال کے دیکھ لو. تو اس حساب سے اس یقین کے ساتھ مسلمانوں نے کیا کیا تھا کہ قرآن کو ساتھ لے کے چلے تھے, اور اس یقین کے ساتھ کہ جب اللہ نے یہ کہہ دیا ہے تو اس کا مطلب یہ ہے کہ ہمیں کوئی اس کے اندر کسی قسم کا کوئی ہمیں کلیش نظر نہیں آئے گا. تو اس لیے انہوں نے سائنس کو بہت کھلے دل کے ساتھ پرسو کیا تھا جب ہمارا بہتر وقت تھا. اب کیونکہ ہم لوگ دوبارہ اینڈ میں جا کے میں بعد میں بتاؤں گا کہ آج کل کے حساب سے اب کیونکہ دوبارہ ہم لوگ ایک بیکورڈ اور ذہنیت بھی ہماری بیکورڈ ہو گئی ہے, اس لیے ہم ان چیزوں سے پیچھے ہٹتے ہیں. وہ انشاءاللہ اگلی کلاس کے اندر جو آخری کلاس ہوگی اس ٹاپک سے ریلیٹڈ, اسلامک ہسٹری سے ریلیٹڈ, اس کے اندر بات کور کی جائے گی. تو بہرحال انہوں نے کیا کیا تھا کہ انہوں نے ایک ڈیوائس بنائی تھی ایسٹرولوب. یہ ڈیوائس کیا ہوتی تھی کہ اس کے تھرو قبلے کی ڈائریکشن فائنڈ آؤٹ کی جا سکتی تھی. دنیا میں جہاں کہیں بھی ہیں, دنیا میں جو مرضی وقت ہے, سال کا جو مرضی دن ہے, قبلے کی ڈائریکشن اس ڈیوائس کے تھرو فائنڈ آؤٹ کی جا سکتی تھی. کس طرح یہ ڈیوائس ورک کیا کرتی تھی؟ یہ ڈیوائس اس طرح ورک کرتی تھی کہ اس کے اندر مختلف ستارے جو ہوتے تھے, عربی کے اندر تقریباً 150 کے قریب سے یا اس سے بھی زیادہ جو ستارے ہیں ان کے عربی نام موجود ہیں کہ عربی میں اندر ان کو کیا کہا جاتا ہے. تو اس کے اندر کیا ہوتا تھا کہ یہ کمپلیکس ڈیوائس ہے, اگر آپ اس کی شیپ دیکھیں اس کے اندر ملٹیپل قسم کے آپ دیکھیں سرکل اور اسکیلز بنے ہوئے ہیں. تو کیا کیا جاتا تھا کہ آپ نے جب بالفعل رات کا وقت ہے, دن کو تو ہم پھر بھی گیس کر سکتے ہیں قبلہ کس طرف ہوگا یا میں کس طرف ہوں, ڈائریکشن کیا ہے, ابھی رات کو کیا پتہ لگے گا. تو مختلف ستاروں کے حساب سے نا اس کے اوپر مارکیشن ہوئی ہوتی تھی کہ یہ ان میں سے کون سے ستارے کے اوپر آپ فوکس رکھنا چاہتے ہیں, اس کے اوپر پہلے فوکس کریں, اپنے پوزیشن کے حساب سے اس کو لے کے آئیں, اس کے ان لائن لے کے آئیں, پھر اس کے بعد آج کی ڈیٹ ڈالیں اس کے اندر, اور اس کے جو ڈگری اینگلس یہ شفٹ ہویا کرتے تھے, چینج ہویا کرتے تھے. تو اینڈ میں جا کے وہ دو تین پیرامیٹرز دیتے تھے تو وہ قبلے کی ڈائریکشن بالکل پرفیکٹ بتا دیا کرتا تھا. یہی کلاک کے طور پہ بھی استعمال ہو جایا کرتا تھا, یہ پتہ لگ جایا کرتا تھا کہ رات کا کتنا پہر گزر چکا ہے, اب کتنی رات کو ہو گئی ابھی. اگین دن کو دیکھ کے تو آئیڈیا کیا جا سکتا ہے کہ ابھی کتنا دیر اور ہوگی, دوپہر ہے تو ابھی عصر میں کتنی دیر ہوگی یا مغرب میں کتنے گھنٹے لگ جائیں گے, اندازہ کیا جا سکتا ہے. رات کے وقت کیا 11 ہوں, 1 کو کیا فرق پتہ لگتا ہے. تو یہ کلاک بھی تھی کیونکہ یہ پیرامیٹرز لے کے آؤٹ پٹ بھی دے دیا کرتا تھا, یہ کمپیوٹر بھی تھا ایک طرح کا, اور یہ کمپس بھی تھا جو آپ کو نارتھ ساؤتھ اس کی ڈائریکشن بھی بتا دیا کرتا تھا. اور یہ کس سال میں ہوا تھا؟ یہ 8th century میں 700 سم تھنگ کے اندر, جب ابھی, اور اسی ڈیٹ کے حساب سے صرف سمجھانا چاہ رہا ہوں کہ کتنا ارلی ٹائم تھا یہ کرسچن کیلنڈر کے حساب سے. ویسے کرسچن کیلنڈر نہیں ہے, اس کو نام کرسچن کیلنڈر نہیں بولتے, ہم تو کہہ دیتے ہیں عیسوی کیلنڈر ہے یہ, ورنہ اصل میں یہ کیا ہے, گریگورین کیلنڈر ہے یہ. 16th century کے اینڈ میں جا کے جو کرسچن کیلنڈر چلا آ رہا تھا اس کے اندر کچھ سائنٹیفک فلاس تھے, ان کو امپروو کر کے انٹروڈیوس کیا گیا تھا. اس وقت کے پوپ کا نام جو تھا اس کے نام کے اوپر یہ پھر کیلنڈر ریلیز کیا گیا تھا, گریگورین کیلنڈر کہلاتا ہے. تو بہرحال तो उस कैलेंडर के हिसाब से, ग्रिगोरियन कैलेंडर के हिसाब से 632 जो था, 632 ये था रसूल सल्लम का विसाल का साल। और ये मैं कह रहा हूँ कि तकरीबन मिड 750s के अंदर, यानी कि 125 साल आप कह लें, 150 साल कह लें, उस अरसे के अंदर मुसलमान का किस मकाम पे थे जब आप सल्लम आए थे। कि आपने ये पढ़ चुके होंगे इस तरह की बातें कि अरब के अंदर, पूरे मक्का के अंदर चंद गिने चुने लोग होते थे जो पढ़े लिखे होते थे, बहुत कम लोग होते थे जो पढ़ना लिखना जानते थे, अक्सर तो नहीं जानते थे। और जिस तरह हज़रत उमर बिन ख़ताब की जो बात होती है, तारीफ़ होती है उनकी, तो वो इस बात पे होती थी कि उनको तो इमरानी ज़ुबान भी आती थी, यानी कि दो लैंग्वेजेस आती थी, पढ़नी आती थी उनको, तो इसको बहुत ज़्यादा वो किया जाता था। तो कहाँ पर ये हाल था और कहाँ एस्ट्रोलॉजी और इन चीज़ों के अंदर इस कदर आगे चले गए थे 125 साल 150 साल के अंदर। फिर एस्ट्रोलॉजी के अंदर और क्या किया था कि एक मुसलमानों के एक रहे हुए हैं, साइंटिस्ट रहे हुए हैं, जिनका पूरा नाम है अबू अल अब्बास अहमद बिन मोहम्मद बिन कसीर बिन फरगनी। और इनका जो वेस्टर्न बुक्स के अंदर, जो लैटिन के अंदर ट्रांसलेशन हुई भी है, वो है अल फ्रगनस। ये जो थी एस्ट्रोनॉमर थे बगदाद के। बगदाद भी अपने वक्त का एक ऐसा शहर था कि इस शहर, ये पहला शहर एग्जिस्ट नहीं करता था, अब्बासी दौर के अंदर इसको बनाया गया था इस शहर को, और इसके अगर बाउंड्री वॉल बनाई गई थी और इसको फ्रॉम स्क्रैच कंस्ट्रक्ट किया गया था। और विद इन फ्यू डेकेड्स ये दुनिया का सबसे मोस्ट पॉपुलेटेड इकोनॉमिकल कैपिटल बन चुका था। जिस तरह जो अल्फाज इस्तेमाल कर लिए जाते हैं न्यूयॉर्क के बारे में कि वो जो है दुनिया का फाइनेंशियल कैपिटल है वो, तो बगदाद जो है ये उस दौर का कैपिटल बन गया था। इस कदर यहाँ पे लोग माइग्रेट करके आए थे, एक नया शहर, बिल्कुल नया शहर स्क्रैच से बनाया गया था, और उसके अंदर इस कदर इन्फ्लक्स हुआ था लोगों का, ह्यूज लाइब्रेरीज बनी थी यहाँ पे, इल्म के बहुत बड़े बड़े ज़खीरे बने थे यहाँ पे, बहुत बड़े बड़े मदारिस बने थे, बहुत बड़े बड़े यूनिवर्सिटीज़ बनी थी, जामियात बनी थी। तो ये वहाँ के थे, और इनके बारे में ये आता है कि इनकी सबसे मेजर कॉन्ट्रीब्यूशन क्या थी कि इन्होंने अर्थ का जो डायमीटर था वो कैलकुलेट किया था 9th सेंचुरी के अंदर, 800 समथिंग के अंदर, यानी कि 9th सेंचुरी की क्या बात करें हम लोग, 1200 साल से भी पहले का वक्त है, जब पूरी दुनिया बाकी ये समझ रही थी कि शायद ये जो दुनिया है ना ये तो फ्लैट सरफेस है। तो उस दौर में मुसलमानों ने जो दुनिया है उसका सर्कमफ्रेंस कैलकुलेट किया था, जो कि उस वक्त कैलकुलेट किया था, उस वक्त किलोमीटर का स्केल नहीं होता था, उसको आजकल के हिसाब से अगर हम कन्वर्ट करें तो वो बनता है 40,253.4 किलोमीटर्स। और मॉडर्न कैलकुलेशन जो एस्टेब्लिश हो गई है कि हाँ वाकई हकीकत में क्या है, वो है 40,075। तो 1200 साल पहले जो मुसलमानों ने कैलकुलेट किया था, सिर्फ कितना मामूली सी गलती कितनी हुई थी, 185.4 किलोमीटर्स की, बाकी अदरवाइज बिल्कुल सही कैलकुलेट किया था 1200 साल पहले। और ये जो मून के ऊपर जो क्रेटर्स होते हैं, ये जो खड्डे से बने होते हैं चांद के ऊपर, अगर आपने चांद के क्लोजअप तस्वीरें देखें, उन क्रेटर्स उनको बोलते हैं इंग्लिश के अंदर, तो उसके जो है नासा ने मुख्तलिफ नाम रखे हुए हैं, उनमें से एक क्रेटर जो है वो मुख्तलिफ जो एस्ट्रोलॉजी के साइंटिस्ट रहे हुए हैं वो एक इन्हीं के नाम के ऊपर रखा हुआ है। फगनी ने एक और काम भी किया था कि जब ये बाद में बगदाद के बाद ये कायरो चले गए थे, तो कायरो के अंदर वहाँ पे मेन चीज़ क्या होती थी जो फिरौन के दौर से चली आ रही थी, उससे भी पहले भी, और वर्ल्ड ओल्ड पॉपुलेशन जितनी भी हैं वो हमेशा दरियाओं के साथ होती थी। इब्राहिम अलैहिस्सलाम कहाँ पैदा हुए थे? इब्राहिम अलैहिस्सलाम के बारे में आप लोगों ने तारीख नहीं पढ़ी उनके बारे में? बाबुल नाम होता था मुल्क का, उसका एक शहर होता था उर, वहाँ पैदा हुए थे। बाबुल आजकल का इराक में आ जाता है, उर अभी भी एग्जिस्ट करता है, दरिया के बिल्कुल साथ है। इब्राहिम अलैहिस्सलाम की बात कितनी पुरानी है? तकरीबन 4000 साल से भी ज़्यादा पुरानी बात है। ये फिरौन वाला जो दौर था, ये सारा इब्राहिम अलैहिस्सलाम के दौर में भी एक फिरौन वाला वाकया है, वो ये जो बादशाहत की जो नस्ल थी ये तब भी थी, वो कहाँ थे? वो नाइल के साथ थे, यूफ्रेटिस के साथ बाबुल के रहने वाले थे। उसके अलावा और दुनिया की सबसे ओल्डेस्ट सिविलाइजेशन कहाँ पाई जाती थी? इंडस वैली सिविलाइजेशन। तो पुरानी सिविलाइजेशन जितनी भी थी ये दरियाओं के साथ थी, जहाँ पे पानी की सप्लाई है, जहाँ पे मछली भी मिल रही है, जहाँ पे एक सस्टेनेंस मिल रहा है, خوراک مل رہی ہے, سب کچھ چیزیں پرووائڈ ہو رہی ہیں, تو وہاں پہ شہر آباد ہوتے تھے. اور یہ ڈیفینس کے لیے بھی بہت اچھا ہوتا تھا کہ ایک سائڈ کے اوپر دریا ہے تو پروٹیکشن ہے ایک سائڈ کے اوپر. تو پرانے شہر جتنے بھی ہیں, پرانی آبادیاں جتنی بھی آپ دیکھیں, جو اولڈ سویلائزیشنز ہیں, وہ دریاؤں کے ساتھ ہیں. وہ تو نائل کے ساتھ یہاں پہ کیا ہوتا تھا, نائل میں ہر سال کیا ہوتا تھا کہ پانی کا جو بہاؤ ہوتا تھا اس کے اوپر ڈپینڈ کرتا تھا کہ ان کے کراپ کیسا ہوگا. ایک خاص لیول کا فلڈ آنا چاہیے تھا, خاص لیول کا اگر فلڈ آئے گا تو پھر وہ سارا زمین کے اوپر پھیل جائے گا. زمین کے اوپر پھیلے گا تو اس کو فرٹائل کر دے گا, پھر وہ زمین فرٹائل ہوگی, بہت اچھا جو ہے ہارویسٹ آئے گا. اور اگر بارشیں نہیں ہوئیں یا پانی نہ آیا, فلڈ نہ ہوا, تو اس سے کیا ہوگا کہ نائل جو ہے, سوری بارشیں تو ہوتی نہیں تھیں, نائل کے اگر فلڈ نہ آیا تو وہ ظاہر بات ہے اوور فلو نہیں ہوگا, تو کراپ پور کراپس ہوں گے. اور اگر بہت زیادہ اوور فلڈنگ ہو گئی تو وہ الٹا کاؤنٹر پروڈکٹیو ہو جائے گا, اس کا اور زیادہ نقصان ہو جائے گا. تو اس کی کیلکولیشن جو ہوتی تھی اس کے لیے کیا انہوں نے کیا بنایا تھا, انہوں نے نائل کے پاس, جس کو آج کل کے حساب سے پھر جو ماڈرن ویسٹرن ہیں انہوں نے اس کا نام رکھ دیا نائلومیٹر, کہ اس کو کیلکولیٹ کرنے کے لیے کہ نائل کے اندر کیا ڈیپتھ ہے. نائل کے بالکل ساتھ ایک اس طرح کی بلڈنگ بناتی جس کے اندر سے یہ ہے, یہ جو ٹاپ کے اوپر نظر آ رہا ہے آپ کو, یہ اس کی بار ہے, ٹاپ بار, اور یہ پہلے نیچے جاتا رہتا ہے ملٹیپل فلورس, یہ ملٹیپل گیٹس ہیں اس کے, یہاں پر ملٹیپل گیٹس ہیں اس کے. اور ڈپینڈنگ آن جب وہ سیزن آتا تھا تب اس کے مختلف گیٹس کھولے جاتے تھے اور پانی کا لیول مختلف موقعوں کے اوپر فائنڈ آؤٹ کیا جاتا تھا. ارلی وارننگ سسٹم بھی ہوتا تھا کہ اگر پانی اتنی اسپیڈ سے بڑھتا جا رہا ہے اس کا مطلب ہے ڈیزاسٹر آنے والا ہے, تو کیا کیا جائے, ریٹریٹ کیا جائے, یا ڈیزاسٹر مینجمنٹ کا ایک سلسلہ بنایا تھا وہاں پر. پھر اس کے ساتھ ساتھ ایک اور ضروری کام کیا تھا, اس سے یہ بھی ہوتا تھا کہ ڈپینڈنگ آن کہ اس دفعہ آئیڈیل آیا ہے یا بہت زیادہ ہو گیا یا بہت کم ہو گیا. اگر تو درمیان میں آتا ہے تو پھر تو ٹیکس کا لیول کیا ہوگا, اگر کم ہے تو اس کا مطلب ہے کہ زیادہ ٹیکس اس سال نہیں لینا ہم نے. اگر بہت زیادہ آ گیا تھا تب بھی لوگوں کا نقصان ہو گیا ہے, پراپرٹی کو بھی نقصان ہو گیا, تب اور کم ٹیکس لینا ہے. تو ٹیکس کیلکولیشن کے لیے بھی یہ چیز بنائی گئی تھی, اور ایسی عمارت بنائی تھی یہ اس زمانے کے اندر کہ وہ ابھی تک جو ہے وہ بالکل سالڈ قائم ہے. آرکیٹیکچر اور ہر لحاظ سے ایک بہت یونیک پیس ہے یہ. پھر اس کے علاوہ ایک اور خاص بات بھی ہے اس کے اندر, جو کہ یہاں پہ آف کورس اس پکچر کے اندر نظر نہیں آ رہا صحیح طرح سے. یہاں پہ آپ کو نا آیات نظر آئیں گی دیکھی ہوئی, اس طرح مختلف جگہوں کے اوپر, مختلف لیولز کے اوپر ہے. یہ ایک ایگزامپل ہے جہاں پہ سائنس اور قرآن کو کس طرح اس دور کے مسلمان ساتھ لے کے چلتے تھے, کہ جو مختلف لیولز ہیں نا, جب پانی نہیں آیا تھا بالکل بھی, وہ نہیں ہوا, پانی زیادہ آیا ہی نہیں, خشک سالی ہے, تو قرآن کی وہ آیات جن کے اندر خشک زمین کا ذکر آتا ہے ان کا ذکر ہے, جب اللہ تعالیٰ کی رحمت کی بات ہوتی ہے تو ان آیات کا ذکر اس لیول کے اوپر ہے جہاں پر بیسٹ جو آئیڈیل تھا, اور جہاں پہ بہت زیادہ آ جاتا ہے وہاں پہ تباہی اور اس چیزوں کا ذکر آتا ہے, اور اللہ تعالیٰ کی ناراضگی کی آیات اور اس طرح کی چیزیں مینشن ہوئی ہیں. تو یہ ایک بیسٹ ایگزامپل ہے کہ ایک مسلمان جو ہے وہ بہترین اپنے دور کا ٹاپ لیول کا, ایسٹرانومی کی فیلڈ میں بھی ہے, آرکیٹیکچر بھی اس کو بہترین طریقے کا آتا ہے کہ اس نے اتنی زبردست چیز بھی بنا لی ہے, اور اس کو دین کا بھی اتنا اچھا علم ہے کہ اس کو پتہ ہے کہ کون سی آیت کہاں کوٹ ہوتی ہے. ایک بیسٹ ایگزامپل ہے یہ. پھر مسلمانوں کے اندر ایک ہسٹورین رہے ہوئے ہیں اور ماڈرن ڈے سوشیولوجسٹ, ماڈرن ڈے جو سوشیولوجی ہے اس کے فادر کہلاتے ہیں یہ, ابن خلدون نام ہے ان کا. ان کی ایک اور بہت اچھی کتاب ہے ہسٹری کے اوپر, سب سے اہم کتاب جو ہسٹری کی مانی جاتی ہے وہ البدایا و نہایا امام کثیر کی. پھر اسی طرح ایک ان کی بھی کتاب ہے تاریخ کے اوپر, وہ بھی دوسرے یا تیسرے نمبر کے اوپر اس کو بھی مانا جاتا ہے بہترین کتاب. اور ان کی کتاب کے اندر ایک اور ڈفرینٹ بات بھی ہے کہ امام کثیر نے واقعات کوٹ کیے ہیں, قرآن کے آیات کے ساتھ ریلیٹ بھی کیا ہے اور احادیث کے ساتھ بھی ریلیٹ کیا ہے. انہوں نے ان چیزوں کی سائیکالوجی بھی بتائی ہے کہ تاریخ کے اندر ہسٹری کی جو فلسفی ہوتی ہے وہ بھی سمجھائی ہے کہ ایسا ہوا کیوں تاریخ کے اندر, اور یہ ریپیٹ کس طرح ہوتی ہے تاریخ اپنے آپ کو. تو سوشل لاز وغیرہ بھی بتائیں. اس کے لیے ایک اسپیشل شیئر چیز کیا کر رہا ہوں میں آپ کے ساتھ, ایک پوسٹ شیئر کر رہا ہوں, یہ ابھی ریسنٹ ہے, فیو ویکس بھی نہیں ہوئے اسے, کہ جو فیس بک کا اونر ہے مارک زکربرگ, اس نے اپنے پوسٹ کے اوپر لکھا تھا کہ میں اب ابن خلدون کی کتاب پڑھنے والا ہوں, اس سے ریلیٹڈ نہیں, ہسٹری سے ریلیٹڈ نہیں, المقدمہ इसको इंग्लिश में ट्रांसलेट करेंगे इंट्रोडक्शन, कि इसके अंदर सोशियोलॉजी के डिफरेंट रूल्स हैं जो बहुत बहुत ज़्यादा जो है उस दौर के हिसाब से वो बहुत बेहतरीन चीज़ थी। बेशक कुछ चीज़ें इसके अंदर आउटडेट अब हो चुकी होंगी, ये इसकी इस पोस्ट के अंदर लिखा हुआ है, ईयर्स ऑफ प्रोग्रेस के बाद वो कुछ चीज़ें आउटडेट हो चुकी होंगी, लेकिन फिर भी एक मास्टरपीस है ये अपने दौर का। फिर मुसलमानों के अंदर एक मैथमेटिशियन रहे हुए हैं जिनका नाम है मोहम्मद अल-ख्वारिज्मी। ये पैदा हुए थे 780 के अंदर खुरासान के इलाके के अंदर, और इन्होंने बहुत एरिया ट्रैवल किया था। तो इन्होंने हिंदुस्तान के इलाके के अंदर भी जाके जो वहाँ सब्जेक्ट पढ़े जाते थे वहाँ से भी तालीम हासिल की, और वेस्ट और ईस्ट तमाम जगहों पर इन्होंने ट्रैवल किया था। रोमन्स क्या किया करते थे, रोमन्स के यहाँ नंबर्स किस तरह चलते थे, ये रोमन नोटेशन होती है ना, ये रोमन नोटेशन होती है। तो रोमन्स की जो नोटेशन थी इन्होंने उसको भी पढ़ा, इन्होंने बाकी ईस्ट वेस्ट की भी पढ़ी, और इन्होंने कुछ इन्फ्लुएंस इंडिया के इलाके से ले के इन्होंने इंट्रोड्यूस किया वेस्ट के आगे, कि आपका जो मैथ्स का जो फाउंडेशन है ना, बेस ही है, वो ही ख़राब है, इवन गिनती भी आपकी ठीक नहीं है। तो एक एक सिंपल एग्जांपल है कि अगर 129 को 11 से मल्टीप्लाई किया जाए तो रोमन के अंदर इतना मुश्किल कैलकुलेशन है, ये पढ़ना भी मुसीबत है, ये किसको रीड किस तरह करेंगे, इनएफिशिएंट तरीका। अगर एक बड़ा नंबर लिखना हो तो उसको लिखने का क्या होगा, यानी कि मिसाल के तौर पर मैं अभी आप लोगों से अगर ये बात कहता हूँ, रोमन नंबर सबको पता है ना किस तरह लिखे जाते हैं। अब मैं आपसे कहता हूँ कि बिलफर्ज क्लास की जो स्ट्रेंथ है ना, वो स्ट्रेंथ बिलफर्ज 45 है, 45 को लिख के दिखाएं पेपर के ऊपर, ठीक है, तो आपको काफ़ी प्रॉब्लम होगी 45 लिखने में। जबकि ये 10 बेस के साथ जो इंट्रोड्यूस किया था, इसके अंदर क्या था कि सिंपली हर 10 नंबर जो हैं 0 से लेके 9 तक वो एक सिंबल से रिप्रेजेंट किए जा सकते हैं, और वो 10 बेस की आगे मूव होती रहेगी नंबर्स। तो ये उसका एक राइट साइड के ऊपर आप देखें कंपैरिजन है जो ख्वारिज्मी ने इंट्रोड्यूस किया था, ये नंबर सिस्टम अरबिक के अंदर। वो देखें वेस्ट ने जो आजकल हम लोग यूज़ करते हैं, हमें तो अरबी या उर्दू के अंदर गिनती भी लिखनी नहीं आएगी, लेकिन असल में ये सारा कुछ जो है ये इन्होंने अरबी से पिक किया था। कंपैरिजन चेक करें आप, 1 और 1 एज इट इज़ है, 2 में फ़र्क है ना, 2 फ़र्क है। अलबत्ता इस वाले 2 को, जो अरबी वाले 2 है, इसको अगर आप इस तरह रोटेट करें तो यही 2 बन जाएगा ना। ये 3 जो है इसको भी इस तरह रोटेट करें, ये डंडी निकली हुई इसको छोड़ दें, लेकिन इसको 3 को भी रोटेट करें, यही सिंबल बन जाएगा। हाँ ठीक है, 4 डिफरेंट है, 5 डिफरेंट, 6 डिफरेंट है, 7 भी उस तरह रोटेट होया हुआ है, 8 ज़रूर डिफरेंट है, 9 बिल्कुल एज इट इज़ है। ये बिल्कुल वहीं से इंस्पिरेशन ली है, और इसके अंदर नहीं है, वरना 0 किस तरह लिखा जाता है, डॉट अरबी के अंदर, और वैसे 0 बड़ा हो गया तो दायरा जो है उसको बड़ा कर दिया। ये सारी इंस्पिरेशन जो है वहीं से ली गया। मेरी फील्ड है कंप्यूटर साइंस, कंप्यूटर साइंस के अंदर जितने भी चीज़ें होती हैं आप लोगों को तो उसकी सिर्फ यूजेज पता है ना उसकी, कि बिलफर्ज़ ये वीडियो कैमरा जो है ये किस तरह कंप्यूटर के अंदर रिकॉर्ड कर रहा होगा, या आप फेसबुक के ऊपर कुछ देख रहे हैं तो वो सामने क्या नज़र आ रहा है कुछ। ये जितने भी सॉफ्टवेयर प्रोग्राम्स बने जाते हैं इन सब के पीछे एक फार्मूला बनाना पड़ता है जिसको बोलते हैं एल्गोरिथम्स बोलते हैं, और कोई कंप्यूटर की कोई चीज़ पॉसिबल नहीं है, कोई चीज़ पॉसिबल नहीं है, कोई रेडियो पॉसिबल नहीं है, कोई आपके पास टीवी प्रोग्राम पॉसिबल नहीं है, इंटरनेट पॉसिबल नहीं है, मोबाइल फ़ोन, नथिंग इज़ पॉसिबल अगर एल्गोरिथम ना हो। अब ये लफ्ज़ कहाँ से बना है, ये एल्गोरिथम क्या है, ये अल, ए एल जो है ये अल है अरबी का, एल्गोरिथम है ये, जिसको यहाँ पे इंग्लिश में पिक कर लिया गया, इसको एल्गोरिथम बना दिया गया। जो मैथ्स का सब्जेक्ट है जिसके अंदर आप करते हैं ए प्लस बी होल स्क्वायर इक्वल टू ए स्क्वायर प्लस बी स्क्वायर प्लस 2ab, इस चीज़ के क्या बोलते हैं, अलजबरा। अब ये भी असल में अरबी का लफ्ज़ है, अलजबरा जो है ये अल जबर है ये, तो उसको थोड़ा अलजबरा करके बना दिया। केमिस्ट्री जो है वो पॉसिबल नहीं है अगर अल्केमी ना हो, जो सारी प्रॉपर्टीज़ होती हैं केमिकल चीज़ों की, क्योंकि वो अल्केमी जो होती है वो भी अलिफ लाम के साथ है, अल्केमी, और उन्होंने अल हटा के सिर्फ केमी को केमिस्ट्री बना दिया। ये सारी जो साइंसेस हैं ये इंस्पिरेशन पिक करती हैं यहाँ से, जिसकी फाउंडेशन के ऊपर मुसलमान है। दो बुक्स हैं, अगर आप में से कोई उनको पढ़ना चाहे, वैसे तो मुस्लिम्स के अंदर भी लिखी हुई बुक्स हैं ये वाली, लेकिन वेस्ट की बुक्स मैं दो रेफर करना चाह रहा हूँ। एक है व्हाट इस्लाम डिड फॉर अस, व्हाट इस्लाम डिड फॉर अस, इस्लाम ने हमारे लिए क्या किया, वेस्टर्नर की लिखी हुई किताब है और उसने हिस्ट्री की सारी बातें जो है वो खोल के बताई हुई हैं। और एक और बुक है उसका नाम है द लॉस्ट हिस्ट्री, वो तारीख जो गुम हो चुकी है, उसके अंदर भी उन्होंने इस्लाम की सारी बातें बताई हुई हैं कि मुस्लिम्स ने क्या क्या किया था। और उसके अंदर और भी चीज़ें, बहुत सारी और भी चीज़ें, यानी कि कुछ चीज़ें ऐसी जो कि ज़ाहिर बात है हम उसके ऊपर आप प्राइड तो नहीं फील करेंगे, लेकिन बहुत सारे जो म्यूज़िकल इंस्ट्रूमेंट्स वगैरह हैं वो भी इस्लाम के दौर के अंदर आए थे, बहुत सारी चीज़ें जो आर्ट की हैं वो उस दौर के अंदर आई थी मुसलमानों के अंदर से। टेंथ सेंचुरी के अंदर जो मुस्लिम स्पेन था, अंदुलस था, जो वहाँ पर स्ट्रीट लाइट्स होया करती थी, वॉशरूम्स होते थे वो फ्लश हुआ करते थे, जो आजकल का सिस्टम है सैनिटेशन का, ये फ्लश वाला सिस्टम उस दौर में हुआ करता था। ये तमाम बातें जो हैं ये साइंस की और जो इस्लाम ने इनके लिए कंट्रीब्यूशन की है, वो तमाम चीज़ें अपनी जगह। अब एक ख़ास साइंस या एक ख़ास सब्जेक्ट की तरफ मैं आना चाह रहा हूँ जिसकी कोई दुनिया में मिसाल नहीं मिलती। हाँ, ये ज़रूर कहा जा सकता है कि एस्ट्रोलॉजी जो है वो पहले एग्जिस्ट करती थी, ग्रीक्स के यहाँ भी करती थी, रोमन्स के यहाँ भी करती थी, वो और सेंस में करती थी। वो किस सेंस में करती थी? वो करती थी उनके रिलीजन के मेन पार्ट रिलीजन होता था, और वो ये समझते थे कि डिवाइन चीज़ें हम लोग मालूम कर सकते हैं इस चीज़ से। तो ये जो मिसाल के तौर पे ये जो स्टार्स होते हैं आपके, कि आपका डेट ऑफ बर्थ इस महीने के अंदर है, दिसंबर की इस डेट से जनवरी की इस डेट तक, तो आपकी क्या स्टार है? आपका कैप्रिकॉन स्टार है। अगर आपका ये अगस्त के अंदर आता है तो लियो स्टार है, एरीज है, पता नहीं इन तमाम चीज़ों का, जिनके एप्लीकेशंस भी हैं, जिनके ये फेसबुक और सोशल मीडिया के ऊपर भी चीज़ें होती हैं, आप अखबार के अंदर भी आ रहा होता है कि आपका ये सितारा वगैरह, ये तो बिल्कुल हराम है। और ये तो वो उस दौर की चीज़ चली आ रही है कि किस्मत के हाल मालूम करने, आपने लक फाइंड आउट करनी है, ये उन चीज़ों में से है जो हराम है। और ये उन चीज़ों में से जिनके बारे में रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मैं अपनी उम्मत में इस चीज़ का खौफ रखता हूँ कि वो दोबारा सितारों में यकीन रखना शुरू हो जाएंगे। तो उस सेंस में हम लोग बंदगी तो नहीं करते, हम उनको खुदा तो नहीं मानते, लेकिन वाकई हम लोग जो चीज़ है वो हम खैर यहाँ से तलब कर रहे होते हैं, अपनी लक यहाँ से फाइंड आउट करने की कोशिश कर रहे होते हैं। लोग इतने बदकिस्मत हैं कि लोग किसी के यहाँ औलाद होती है तो वो तारीख के हिसाब से कोई नाम रखना चाहते हैं उसका, कि इन महीनों के अंदर अगर हुआ है तो ये नाम होना चाहिए उनका। इवेंट्स होते हैं वो तारीख के हिसाब से, ये तारीख मनहूस है, ये फलानी है, और ये पहले भी तस्वर होते थे, सफ़र के महीने को पहले भी मनहूस समझा जाता था और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने वाज़े बयान कर दिया, लेकिन फिर भी अभी भी लोग उसको ये समझते हैं। कोई भी इस्लामी तारीख, कोई भी तारीख जो है वो, कोई महीना जो है कोई ऐसा नहीं है जो गुड लक या बैड लक आप कह देंगे कि इससे बुरा होगा, और कोई इस तरह की चीज़ नहीं होती कि कोई एक ख़ास चीज़ जो है, यानी कि मिसाल के तौर पर कोई एक ख़ास तारीख जो है उस तारीख को कोई बुरी चीज़ नहीं हो सकती दुनिया के अंदर कि सिर्फ गुड लक ही गुड लक फॉल करेगी, ऐसी कोई चीज़ नहीं इस्लाम के अंदर। बेयदे कल खैर का लफ्ज़ इस्तेमाल होता है कुरान के अंदर, सूरह आले इमरान के अंदर, कि तमाम का तमाम जो खैर है वो अल्लाह ताला के इख्तियार में है, इन चीज़ों में कुछ नहीं रखा हुआ, इन चीज़ों में कुछ नहीं रखा हुआ। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया है कि जो शख्स किसी काहन के पास, किसी नजूमी के पास, किसी फॉर्चून टेलर के पास जाता है आउट ऑफ क्यूरियोसिटी, मालूम करने के लिए चीज़ें करना जाता है, तो अल्लाह ताला की तरफ से इतनी नाराज़गी है कि उसके 40 दिन तक की नमाज कबूल नहीं करता अल्लाह ताला। अगर आप कोई चीज़ फॉर्चून अपना जानने के लिए, अपना मुस्तकबिल जानने के लिए यूज़ करते हैं कि चलो मैं यकीन नहीं करता इनके ऊपर, मैं वैसे शुगल के लिए हम लोग देख रहे हैं, हम दोस्त बैठे हुए हम लोग वैसे ही फाइंड आउट कर लेते हैं, चलो हाथों की लकीरें चेक कर लेते हैं, हम यकीन नहीं कर रहे इसके ऊपर, हम सिर्फ देख रहे हैं वैसे ही हंसी मजाक के लिए, ये बस है। आपसे सर फरमाया जिसने कोई किसी फॉर्चून टेलर के पास गया तो 40 दिन तक की उसकी नमाजें अल्लाह ताला कबूल नहीं करते। और एक और हदीस में फरमाया कि कोई किसी फॉर्चून टेलर काहन के पास, किसी नजूमी के पास गया और उसकी किसी बात पर यकीन कर लिया, एक बात दिल में बैठ गई, हाँ ये उसने बात बताई थी ऐसे ही शायद होगा, यकीन कर लिया उस बात का, اس نے کفر کیا اس کا جو محمد کے اوپر نازل ہوا تھا صلی اللہ علیہ وسلم، یعنی کہ وہ مسلمان نہیں ہے، اس نے کفر کیا، اس نے کیٹیگوریکلی کفر کیا اس نے. جس ہستی کے اوپر لوگ تکیہ کر کے بیٹھے ہوتے ہیں کہ وہ قیامت والے دن شفاعت کریں گے، وہ خود کہہ رہے ہیں کہ اس نے کفر کیا. تو گریکس اور رومنز کے اندر یہ چیزیں تھیں، مسلمانوں نے کیا کیا، اس شرک کو تو اٹھا کے پرے پھینکا. البتہ اس کے اندر جو اور چیزیں تھیں وہ ان کو ضرور پک کیا اور اس کو بہت آگے تک لے کے گئے. کہ مسلمان ہی تھے جنہوں نے پہلے ورلڈ کے میپ بنائے تھے. ٹھیک ہے، وہ آج کل کے میپ کے حساب سے بہت فرق ہیں کہ آج کل جس کو ہم نارتھ کہتے ہیں، جس کو ساؤتھ کہتے ہیں، وہ بالکل ہی انورس تھا ایک دوسرے کے. اور ظاہری بات ہے کہ آج کل تو میپس جو ہیں وہ سیٹلائٹ کے ہیلپ سے بنتے ہیں، لیکن اس حساب سے انہوں نے اس دور کے حساب سے پھر بھی بہت ایک اچھا ایسٹیمیٹ بنایا کہ کہاں کہاں آئیڈیا. حالانکہ کس طرح پتہ لگ سکتا ہے کہ دنیا کا نقشہ کس طرح کا ہے، لیکن جس طرح ٹریول کیا انہوں نے اس حساب سے انہوں نے میپس بنائے، بہترین چیزیں بنائیں. میڈیسن کی فیلڈ کے اندر مسلمانوں نے جو سرجری کے اندر ایڈوانسمنٹس کی تھی، اس کے اندر وہ جو بیسک سرجری کے انسٹرومنٹس ہیں وہ اب تک موجود ہیں. ایک بی بی سی کی ڈاکیومنٹری ہے اسلام اینڈ یورپ کے اوپر، اس کے اندر انہوں نے ایک اسپین کے سرجن کے ساتھ ٹائم لگایا ہوا ہے، اور وہ سرجن جو ہیں وہ انسٹرومنٹس سارے دکھا رہے ہوتے ہیں سرجری کے، اور کمپیئر کر کے بتا رہے ہوتے ہیں کہ یہ انسٹرومنٹ جو تھا نا، اولڈ ڈائیگرامز جو تھی جو مسلم سائنٹسٹ کی تھی، وہ یہ شیپ تھی. آج کل دیکھیں ہم اسی قسم کی چیز یوز کر رہے ہیں، یہ چیز یوز کر رہے ہیں. اور وہ یہ کہتا ہے، مسلمان نہیں ہے وہ، وہ اپریشیٹ میڈیسن پوائنٹ آف ویو سے کہہ رہا ہے. وہ یہ کہہ رہا ہے کہ سرجری، ماڈرن ڈے سرجری پاسبل نہیں ہے جب تک ہم لوگ ان کو اپریشیٹ نہیں کریں گے کہ انہوں نے ہمارے لیے، یعنی کہ مسلمز نے ہمارے لیے سرجری میں کیا کیا ایڈوانسمنٹس کی تھیں، کیا کیا انہوں نے چیزیں آگے لے کے چلے تھے، تب تک اس چیز کو ہم اپریشیٹ نہیں کر سکتے. تو اسی طرح ہی باقی جو فیلڈز بھی ہیں ان کے اندر بھی چیزیں جو ہیں وہ ایڈ اپ ہوئی ہیں. اور مسلمز جو ہیں ویسٹ کی، اگر آپ دیکھیں نا، اگر آپ وکیپیڈیا کو کھولیں، وکیپیڈیا کا پتہ ہے سب کو، وکیپیڈیا کو کھولیں اور آپ فائنڈ آؤٹ کریں کہ اولڈسٹ یونیورسٹیز کون سی ہیں دنیا کے اندر، تو آپ کو نام ملیں گے 1060 یا 1066 آن ورڈ سے آپ کو نام ملنا شروع ہو جائیں گے. اٹلی کے اندر ایک یونیورسٹی تھی، پھر اس کے بعد ایک یونیورسٹی، پھر ایک اور یونیورسٹی. 1208 کے اندر، مثال کے طور پہ کیمبرج یونیورسٹی جو ہے، یہ 1208 کے اندر ہوئی تھی. 2008 کے اندر انہوں نے اپنے 800 سال سیلیبریٹ کیے تھے. تو پرانی پرانی یونیورسٹیز ہیں یہ. وہ یونیورسٹی اس کو کیوں کہہ رہے ہیں کہ اولڈسٹ یونیورسٹی یہ ہے، کیونکہ یونیورسٹی کا لفظ جو ہے وہ 1060 یا 1066 والی یونیورسٹی تھی اٹلی کے اندر جو بنی تھی، وہاں پہ کوائن کیا گیا تھا کہ اس جگہ کو ہم کیا کہیں گے جہاں پہ علم حاصل کیا جائے، تو اس کو یونیورسٹی کا نام دیا گیا تھا. ورنہ ادروائز مسلمانوں کے ہاں 859 کے اندر سب سے پہلی یونیورسٹی بنی تھی. اور جو اولڈسٹ ایگزسٹنگ یونیورسٹی ہے وہ ہمارے پاس جامع اظہر ہے ایجپٹ کے اندر. اور مسلمانوں کی جو بلڈنگز ہیں مدرسوں کی اور جامعات کی، یہ ابھی تک چلی آ رہی ہیں. اب وہ اور بات ہے کہ جس کو مدرسہ کہا کرتے تھے مسلمان، انہوں نے اس کا نام اسکول رکھ دیا. جس کو مسلمان جامع کہا کرتے تھے، اس کو انہوں نے یونیورسٹی کہہ دیا. اور وتھ ٹائم جا جا کے اب بالکل ہم اس چیز کو سمجھتے ہیں کہ کوئی تھرڈ کلاس چیز ہے کہ کوئی یونیورسٹی میں، کوئی مدرسے میں پڑھے یا کوئی جامعہ میں پڑھے. جب تک اسکول یا یونیورسٹی کا نام نہ ہو تب تک کوئی بات نہیں بنتی. تو یہاں سے ساری انسپریشن لی تھی. اسپین کے اندر تین بڑی یونیورسٹیز تھیں مسلمانوں کی، گرینڈا کے اندر، کارڈوبا کے اندر اور تلیت اللہ کے اندر. بڑی بڑی یونیورسٹی تھی مسلمانوں کی، جہاں سے یورپ کے تمام نوجوان آ کے پڑھ کے جایا کرتے تھے. خوارزمی کا میں نے ذکر کیا ہے، ایک یورپین میتھمیٹیشین ہے فیبوناکی، انہوں نے اپنا استاد ان کو مانا ہوا ہے. فیبوناکی سیریز جو ہے وہ ایون کمپیوٹر سائنس کے اندر بھی پڑھائی جاتی ہیں، اس سے ریلیٹڈ چیزیں، لیکن خوارزمی کا کوئی ذکر نہیں آتا اس کے اندر کہ یہ بیسکلی انہوں نے ان کو انفلوئنس کیا تھا. اصفہان جو شہر ہے، جو ابھی بھی ہے ایران کے اندر، وہاں پہ ابن سینا ہوتے تھے. اور ایک بات، ایک اگین وہ مووی کا ایک ریفرنس دے رہا ہوں میں آپ کو، 2012 پرابلی ایئر تھا، جس کے اندر ایک مووی آئی تھی دا فزیشین کے نام سے، وہ ہے ابن سینا کے بارے میں. اس کے اندر بھی اگین آف کورس کچھ بات، ساری باتیں ٹھیک نہیں ہیں، ساری باتیں ٹھیک نہیں ہیں اس کے اندر، لیکن وہ انہوں نے ابن سینا کے اوپر فوکس کیا ہے وہ مووی. اور اس کے اندر کیا شو کرتے ہیں کہ ایک बिल्कुल एक यंग सा लड़का है, उसका एक उस्ताद है इंग्लैंड के अंदर, वो बस छोटे छोटे टोटके वगैरह होते हैं उनसे लोगों का इलाज कर लेते हैं कि ये जोड़ किसी का निकल आया या ये शरबत पिला दिया तो उसको शिफा हो गई। तो उस मूवी के अंदर ब्रीफली बता रहा हूँ कि इब्ने सीना का इंट्रोडक्शन किस तरह कराया है, अगेन हॉलीवुड की बात हो रही है। उसमें ये दिखाते हैं कि उसका जो उस्ताद होता है ना, उसको आँखों में मोतिया हो जाता है और वो इसको ब्लाइंडनेस समझा जाता था। तो इंग्लैंड का मुल्क दिखाया हुआ उन्होंने, तो इंग्लैंड के अंदर ना वहाँ पे उनको पता लगता है कि वो जो एक सबर्ब्स है ना वहाँ पे एक ज्यूज आबाद हैं, वो क्लेम करते हैं कि हम इसका इलाज कर लेते हैं। तो वो आता है उसके पास और कहता है, ज्यू को कहता है कि मेरे जो मास्टर है ना, इसका जो भी इलाज किस तरह से ये मोतिया का हो सकता है इसका कर दो इलाज। वो कहता है इलाज करूँगा, बहुत महंगा इलाज होगा। बहरहाल वो इलाज कर देता है और बाद में वो उस ज्यू से पूछता है उस मूवी के अंदर कि ये तुमने कहाँ से सीखा, जिस तरीके से तुमने इलाज किया है कि आँख के अंदर एक पिन लगाई है और इस तरह करके उसको एक्सट्रैक्ट किया वगैरह, तुमने इलाज कहाँ से सीखा, उसको पुश किया था लेंस को पीछे। तो उसने पूछा इस्फहान से। तो वो ऐसे कहता है कि वेयर इज़ दिस प्लेस इस्फहान, इज़ इट आउटसाइड लंडन। तो वो हंस के बताता है कि वो उस इलाके के अंदर है। मैप खोलता है तो उस फिल्म के अंदर दिखाए हुए अरबी मैप दुनिया का बना हुआ है, और उसके अंदर वो खोल के दिखाता है तो वो जो नौजवान लड़का होता है उस ज्यू से पूछता है ये क्या चीज़ है। तो उसने कहा ये वर्ल्ड का मैप है, ये दुनिया इस तरह होती है और ये हम इधर हैं। उन्होंने यानी कि उन्होंने अपनी एक ऑनेस्टी के अंदर दिखाया है कि इंग्लैंड के अंदर क्या हालात होते थे, और उसने बताया कि तुम्हें यहाँ पे साल लगेगा यहाँ तक पहुँचने में। और इब्ने उसने कहा कि यहाँ पर इस्फहान शहर के अंदर जाओ, देयर इज़ अ मैन नेम्ड इब्ने सीना, नो मैन कैन मैच हिम इन विजडम एंड नॉलेज, पूरी दुनिया में कोई बंदा उसके इल्म और हिकमत का मुकाबला नहीं कर सकता, इससे जाके तुम सीखो। तो वो इस तरह एक मूवी का पूरा बिल्डअप होता है वो। बहरहाल वो मूवी के अंदर मैं अगेन कह रहा हूँ कि उसके अंदर कुछ बातें कुछ मेड अप बातें हैं, यानी कि ये कैरेक्टर जो है हो सकता है हो, लेकिन मैंने ऐसी कोई कैरेक्टर ये लड़का जो है इसकी बात नहीं सुनी। तो कुछ थोड़ी बहुत उन्होंने मेड अप की हुई हैं बातें, मैं सिर्फ इंट्रोडक्शन की हद तक बात कर रहा था। तो एनीवे जितने भी साइंसेज एग्जिस्ट करती थी पहले, मुसलमानों ने क्या किया था कि उनके अंदर से शेर को जो गलत चीज़ें थी, गलत तसव्वुरात थे, उन तमाम को निकाला और उनको लेके गए थे सीधे रास्ते की तरफ। उनके अंदर जो है वो इस मुसलमान बहुत आगे गए थे, बहुत प्रोग्रेस की थी। लेकिन एक ऐसा इल्म है जो कि कभी एग्जिस्ट नहीं करता था और अब भी उसके अलावा और कोई एग्जांपल एग्जिस्ट नहीं करती, क्रिएटिविटी थी मुसलमानों की, वो था उलूमुल हदीस, हदीस का इल्म। किस तरह, ब्रीफली क्या चीज़ है हदीस का इल्म, सिर्फ ये फाइंड आउट करने के लिए। थोड़ा बहुत हदीस की इंट्रोडक्शन हुई है आप लोगों की, तो एक मतन होता है और एक सनद होती है, सनद चेन, और मतन उसका असल टेक्स्ट असल बॉडी क्या है। तो मतन तो कर दिया साइड पे, ये देखने के लिए कि ये मतन जो है ये शुड वी फॉलो इट, हम इसको अमल करें इसके ऊपर, या इसके ऊपर हम थोड़ा क्वेश्चन मार्क रखें, क्या करें, क्या ये वाकई हुआ था, आप सल्लम ने इस तरह कहा था कि नहीं कहा था। तो उसके लिए उस सनद की बिल्कुल जांच पड़ताल करनी शुरू की है। उसके लिए अगर आप तमाम हदीसों की किताबों को जमा करें, जो हज़ारों के हिसाब से हदीसें बनेंगे, उसके अंदर जो हज़ारों के हिसाब से जो चेन्स बनती हैं, तो लाखों अफराद बनते हैं। सिर्फ एक हस्ती रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वेरिफिकेशन के लिए कि क्या ये उन्होंने बात कही थी कि नहीं कही थी, लाखों लोगों की बायोग्राफीज़ ली गई हैं, लाखों लोगों की बायोग्राफीज़ का जायज़ा लिया गया है, सिर्फ ये फाइंड आउट करने के लिए कि ये बात इन्होंने कही थी कि नहीं की थी। ये बात जिन्होंने किताब लिखी, इमाम बुखारी ने अगर किताब लिखी, इमाम बुखारी पैदा हुए थे 194 हिजरी के अंदर, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के 184 इयर्स बाद, इतने साल का जो बीच में गैप है। तो इमाम बुखारी ने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से किस तरह बात सुनी, वो एक सनद बयान करेंगे, मैंने इससे सुना, उन्होंने कहा कि मैंने इससे सुना, उन्होंने कहा मैंने इससे सुना, उन्होंने कहा मैंने इससे सुना, मैंने इससे सुना। अब मुख्तलिफ जनरेशन अपॉन जितने भी मुहद्दिसीन थे, उन्होंने क्या किया था कि उन्होंने अपने दौर के अंदर जितने भी जो नरेटर्स होते थे, जो रावी होते थे, उनकी पूरी पूरी बायोग्राफीज़ बनाई, पूरी पूरी तारीख के जायज़े लिए उनके, कौन कब कहाँ पैदा हुआ, कहाँ गया, उसका इल्म कैसा था, उसने ट्रैवल कहाँ कहाँ किया, उसकी याददाश्त के बारे में जो बातें थी वो लिखी, वो झूठ भी बोलता था या नहीं बोलता था, जो वो बात कहता था वो बात कितनी रिलायबल थी, उसके इलाके उसके मोहल्ले वालों के क्या राय उस बारे में। इस कदर ह्यूज डेटाबेस बनाई थी उस दौर के हिसाब से, इस कदर बड़ी डेटाबेस बनाई थी कि लाखों लोगों का जायज़ा लिया गया, जस्ट टू मेक श्योर कि ये बात रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई है कि नहीं फरमाई। اور اس کا جو بھی رولز ہیں اس کے, کہ یہ اگر فلو آ گیا تو یہ ضعیف درجے کی حدیث ہو گئی, یہ چیز آ گئی تو یہ ہو گئی. ایون یہ بھی پروف کر دیا کہ یہ حدیثیں موضوع ہیں, یعنی کہ فیبریکیٹڈ ہیں, کسی نے جھوٹ بولا تھا رسول اللہ علیہ وسلم کے بارے میں, آپ صلی اللہ علیہ وسلم نے ایسی بات نہیں کی تھی. تو اس طرح کی تمام چیزیں جو ہیں انہوں نے فائنڈ آؤٹ کر لیں. یہ ایک یونیک سبجیکٹ ہے بالکل, ایسا سبجیکٹ کبھی ایگزسٹ نہیں کرتا تھا. فرام اسکریچ کریٹیویٹی تھی. کچھ سبجیکٹس اس طرح میں بتا رہا ہوں کہ جو آگے لے کے چلنا وہ بھی بہت بڑی کنٹریبیوشن ہے. اب مثال کے طور پہ میں آپ کو نمبرز کا ذکر کیا ہے نا اس کے اندر. اب خوارزمی جو تھے انہوں نے اور ان کے ساتھ جو ان کے فیلو جو میتھمیٹیشینس تھے, انہوں نے ایک اور دنیا کو نئی چیز دی تھی میتھس کے اندر, جو کہ شاید آج کلاس فور کے بعد بچہ پڑھنا شروع ہو جاتا ہے. وہ چیز وہ تھا کہ نمبر کا ڈیسیمل پارٹ, ایک نمبر ون ہے اور ایک ٹو ہے, اس کے بیچ میں بھی ڈیسیملز آ سکتے ہیں, 1.1, 1.2, 1.3, 1.4 اینڈ سو آن 1.9. لیکن یہ جو 1.0 اور 1.1 ان کے بیچ میں فردر بھی ڈیسیملز آ سکتے ہیں, 1.01, 1.02, 1.03, چلتے چلتے 1.10. پھر یہ جو 1.01 ہے اور 1.02 اس کے اندر فردر بھی آ سکتے ہیں 10 پوائنٹس. تو یہ ایک انفینٹ ہے, انفینٹی کا کانسیپٹ دیا تھا دونوں سینس میں. ایک تو یہ کہ بڑا نمبر بھی ہو گیا, کہ نمبر چلتے جا رہے ہیں چلتے جا رہے ہیں, آپ جتنا مرضی ان کا سیکوینس بڑھاتے جائیں, اور یہ کہ ایون دو نمبرز کے بیچ میں بھی انفائنائٹ نمبرز آتے ہیں, دو فائنائٹ نمبرز کے بیچ میں بھی انفائنائٹ نمبرز آ جاتے ہیں. یہ کانسیپٹ خوارزمی نے دیا تھا اور یہ 100% ان کا دیا ہوا تھا. تو لیکن علوم الحدیث جو ہے, یہ والا جو ہے, اس کے اندر کیا ہوا تھا کہ یہاں پہ کوئی سٹارٹنگ پوائنٹ نہیں تھا, ایسے پہلے کبھی کوئی چیز نہیں ہوتی. یہ ویسٹ جتنی بھی تاریخ لکھتا ہے نا, اس میں کوئی سند وغیرہ نہیں ہوتی, اور یہ اس قدر اسٹرکٹ اسٹینڈرڈ تھا کہ آج کل کے حساب سے آپ کو جو خبر لا کے سنائی جائے گی نا, وہ ہر خبر ضعیف ہوگی. اگر ان رولز کو آج کل کے راویوں کے اوپر ہم لوگ کوڈ کر دیں, مثال کے طور پہ کہہ دیں کہ رات کو ٹی وی میں فلانے جو اینکر پرسن تھا اس نے یہ کہا تھا, فلانے سیاستدان نے یہ کہا تھا, وہ جو مرضی سند بیان کرتے رہے, ہر ایک کی بات کم از کم ضعیف ہوگی, کم از کم ضعیف ہوگی بات, کیونکہ ہر بندہ جھوٹ بول لیتا ہے, ہر بندے کو یاداشت کا مسئلہ ہوتا ہے, وہ بھول جاتے ہیں باتیں کہ انہوں نے پہلے کیا بات کی, بعد میں غلط بیان ہی ہو جاتی ہے, وہ بات کو بڑھا کے بیان کر دیتے ہیں اپنی بات میں وزن ڈالنے کے لیے. بالفرض ایک بات سچ تھی, اب اس کو ذرا ویٹیج ڈالنے کے لیے اس کے الفاظ بھی بڑھا دیے. تو مسلمان جو تھے انہوں نے اس طرح نہیں کیا تھا, اور جو محدثین تھے انہوں نے اس چیز کو رائٹلی فائنڈ آؤٹ کیا ہے کہ کون سے الفاظ جو ہیں یہ ایگزیجریٹڈ ہیں, بڑھا چڑھا کے بیان کیے گئے ہیں, اور کون سے پرسائز ہیں, اور کون سی مرسل حدیث ہے, کون سی کیسی حدیث ہے, بہت زیادہ کیٹیگرائزیشن ہے, اور آف کورس پی ایچ ڈیز ہیں ان کے اندر, اور ابھی بھی ہو رہی ہیں. اس قدر یہ ڈیپ سبجیکٹ ہے, یہ ایک اور یونیک سبجیکٹ ہے. جو باقی سائنٹسٹ ہیں انہوں نے جو کچھ بھی ایڈوانسمنٹس کی تھیں, انہوں نے بڑے نام بھی ہوتے ہیں, جیسے مثال کے طور پہ البرٹ آئنسٹائن جو ہے, اس نے 1905 کے اندر جب اپنے ریسرچ پیپرز پبلش کیے تھے, سوئٹزرلینڈ کے شہر برن کے اندر ہی ہوتا تھا, تو انہوں نے جب اپنے ریسرچ پیپرز پبلش کیے تھے تو وہ ایگزسٹنگ فزکس کے جو رولس ہیں نا, ان کو ایک طرح کا چیلنج تھا وہ, کیونکہ ریلیٹیوٹی اور خاص طور پہ انرجی اور میتھس کی کنورژن جو ہے نا, یہ پہلے یہ سمجھا نہیں جاتا تھا, کیونکہ میتھس جو ہوتا تھا کیا سمجھا جاتا تھا, انڈسٹرکٹیبل, میتھس ہمیشہ ایگزسٹ کرے گا. انہوں نے یہ کہہ دیا کہ نہیں, میتھس اور انرجی جو ہے یہ بہت زیادہ, یہ تو انٹرچینجیبل نہیں ہے. تو بہت سال لگے تھے آف کورس ان کی اس چیز کو اکنالج کرنے میں, بالآخر یہ حال ہو گیا کہ ان کو اتنا اپریشیٹ کیا گیا, ان کو اتنا اپریشیٹ کیا گیا کہ پوری دنیا کے اندر وہ ایک اسٹینڈرڈ بن گئے تھے, البرٹ آئنسٹائن, اور اتنا اپریشیٹ کیا گیا کہ 1955 میں یہ فوت ہوئے تھے. 1955 میں ان کے فوت ہونے کے بعد ان کے برین کو پرزرو کر دیا, ابھی تک پرزرو پڑا ہوا ہے, کہ اگر ہم نے فیوچر میں اتنی ترقی حاصل کی تو ہم ان کے برین کو یوز کر سکیں گے, یا ہم ان کے جینز کو استعمال کر سکیں گے, ایسے اور لوگ پیدا کر سکیں گے. ہیومن جینیٹکس سیو کر لی انہوں نے ایک ڈیٹا بیس کے اندر, اتنا زیادہ وہ اس کو ان کو رسپیکٹ دی. البتہ یہ ہے کہ مثال کے طور پہ کہ پرسنل لیول کے اوپر یہ تمام لوگ جو تھے ان کے کریکٹر اس چیز کو میچ نہیں کرتے تھے، یعنی کہ ایک یہ نا کہ اپنے فیلڈ میں بھی ایکسل کرنا اور یہ کہ کریکٹر بھی بہت بہترین لیول کا ہونا. البرٹ آئنسٹائن کی شادی سے پہلے ان کا ایک سال کا بیٹا تھا، تو یہ جو ہے ان لوگوں کا کریکٹر جو ہے یہ اس چیز کو، دونوں چیزیں میچ نہیں ہو رہی ہوتی، دونوں چیزیں میچ نہیں ہو رہی ہوتی کہ ان کا علم اپنی جگہ، ان کی کنٹریبیوشن اپنی جگہ. اور میں رسپیکٹ بھی بہت کرتا ہوں البرٹ آئنسٹائن کے، خاص طور پہ پرابلی 1952 کے اندر اسرائیل نے، کیونکہ یہ جیو تھے، اسرائیل نے ان کو آفر کیا تھا کہ پریزیڈنٹ بناتے ہیں ہم آپ کو اسرائیل کا، تو انہوں نے ڈینائی کیا تھا کہ یہ جس طریقے سے اسرائیل بنایا گیا نا، یہ لوگوں کی لینڈ کے اوپر لے کے، میں ایسے جگہ کا پریزیڈنٹ بننا نہیں پسند کرتا. اور بھی ریزنس تھے اس کے اندر، انہوں نے اور بھی ریزنس کوٹ کیے تھے، لیکن ایک یہ بھی تھا. تو اس جو ان کا یہ لیٹر تھا، لیٹر آف ڈینائل کہ میں نہیں بنوں گا اس وجہ سے، تو اس وجہ سے میں رسپیکٹ کرتا ہوں ان کی بہت زیادہ، اور فیلڈ اور سبجیکٹ ان وجہ سے بھی، لیکن میں صرف ان کے ایک پرسنل لائف کی بات بتا رہا ہوں کہ اس طرح کی لائف بھی تھی ان کی. لیکن جو مسلمانوں کے جو رہے ہوئے ہیں، سائنٹسٹ رہے ہوئے ہیں، اور جو محدثین رہے ہوئے ہیں، اور جو علماء رہے ہوئے ہیں، اور جن لوگوں کا یہ اس طرح کا جو ساری کنٹریبیوشن آگے پھیلی ہے، ان کا کریکٹر کیا ہوتا تھا، اس کی ایک ایگزامپل میں آپ کو بتاتا ہوں. امام بخاری جو ہیں، ان کا اصل نام کیا تھا؟ محمد بن اسماعیل. 194 میں تو آپ کو بتا دیا پیدا ہوئے تھے، بخارا میں پیدا ہوئے تھے. بخارا جو تھا اس وقت کا یہ خراسان کا بہت بڑا علاقہ ہوتا تھا. یہ آج کل کہاں پہ ہے؟ پاکستان کے اوپر ایک ملک ہے ازبکستان، یہ ازبکستان میں آتی ہے بخارا. تو عرب نہیں تھے، نان عرب تھے یہ. تو یہاں سے انہوں نے ایک شوق ان کا جو پیدا ہوا تھا علم کا، حدیث کا، تو انہوں نے حدیث کا علم لینا شروع کیا تھا. اور اس وقت کے محدثین یا اس وقت کے اسکالرس تھے، وہ آج کل کی طرح نہیں ہوتے تھے. آج کل کیا ہے، میں نے آپ لوگوں کو یہ باتیں جو بتائی ہیں میں نے کہاں سے لی ہیں؟ یہاں سے شاپ سے بکس مل جاتی ہیں، بس بکس پکڑ لی، مل لیں، یا ڈاکیومنٹریز دیکھ لیں، وہ انٹرنیٹ سارا اویلیبل ہے، یا انٹرنیٹ پہ سرچ کر لیا، چیزیں فائنڈ آؤٹ کر لیں اگر کوئی باتیں مشکل مل رہی تھیں. بالفرض یہ کہ میں نے آپ کو بتا دیا کہ مسلمانوں نے 719 کے اندر فرانس کے اندر بھی داخل ہو گئے تھے مسلمان، اور فرانس کے مڈ تک گئے تھے. اس کو ویریفائی کرنے کا سب سے آسان طریقہ کیا ہے؟ آپ سرچ انجن کھولیں گے، موسٹ پرابلی گوگل کھولیں گے، اس پہ کیا لکھیں گے آپ؟ صرف یہ تین لفظ لکھ لیں نا، اسلام، فرانس، 719، آپ کو بتا دے گا وہ سارے ویب پیجز کھول دے گا. تو آج کل کے جو یہ جو عالم ہوتے ہیں نا، یہ آج کل کے اسکالرز وغیرہ، ان کو ہم ان طرح کے لوگوں کے اوپر نہیں ہم لوگ جج کر سکتے. انہوں نے یہ نہیں کہ گھر بیٹھے ہوتے تھے اور وہاں سے انہوں نے کچھ دائیں بائیں سے کتابیں لے لیں، کچھ انہوں نے ایکسٹینسولی ٹریول کرتے تھے. بالفرض معلوم ہوا کہ ایک بندہ جو ہے وہ حدیث سناتا ہے اور وہ اس علاقے کے اندر ہے، تو وہاں پہ ٹریول کرنا شروع ہو گئے. ٹریول کرتے گئے کرتے گئے، وہ اس علاقے تک پہنچے اور جا کے اس بندے سے معلوم کیا کہ میں نے اس سند سے یہ چیز سنی ہے اور اس سند میں آپ کا نام آتا ہے، کیا آپ نے واقعی بات سنی ہے؟ انہوں نے کہا ہاں، یہ واقعی بات ہے. اگر انہوں نے کہہ دیا، اکنالج کر دیا واقعی پوری بات یہ ہے، تو سند چھوٹی ہو گئی، ڈائریکٹ اس کو لنک کر لیا اپنے ساتھ. تو جہاں جہاں پر بھی مسلمان تھے، کیونکہ مسلمان پھیل گئے تھے، جیسے آپ کو میں نے میپ دکھایا تھا کہ مدینہ مکہ سے یوں پھیلے تھے مسلمان، ہر طرف پھیلے تھے. تو ان کی جو قبریں ہیں وہ مختلف جگہوں کے اوپر ہیں، پھر جہاں جہاں وہ رہے تھے وہاں پہ ظاہری بات ہے انہوں نے رسول اللہ علیہ وسلم کو جس طرح دیکھا، جس طرح سنا ان کی باتیں، انہوں نے اپنے اس علاقے کے لوگوں کو اس نے سکھایا، ان لوگ اسی کو پھر کوٹ کرتے آتے تھے کہ انہوں نے ہمیں یہ سکھایا تھا اس طرح. تو اس وجہ سے وہاں کے جو لوگ تھے، تھوڑا سا اسی لیے ویریشن بھی آ جاتا ہے فقہ کے اندر، کہ جو اسکالر جہاں پہ ہوتے تھے وہ اس علاقے کی جو چیزیں انہوں نے فائنڈ آؤٹ کی تھیں وہ انفارمیشن ان تک پہنچی نہیں پہنچی، اس طرح کر کے. تو بہرحال میں جو بات ریز کر رہا تھا وہ یہ تھا کہ اس وقت کے جو اسکالرز ہوتے تھے ان کو بہت ٹریول کرنا پڑتا تھا، بہت ٹریول کرنا پڑتا تھا. امام بخاری جو تھے یہ پروفیشن کے اعتبار سے بزنس مین تھے، لیکن یہ وہ والے بزنس مین نہیں تھے کہ سارا کام، ساری محنت، ساری جوانی، سارے اپنی صلاحیتیں جو ہیں وہ بزنس پہ لگائی ہوئی ہیں اور دین کو بس یہ سمجھا ہوا ہے کہ کبھی ہفتے کے اندر ایک گھنٹے کے لیے ہم کہیں چلے جائیں گے. ان کا بالکل اپوزٹ ہوتا تھا، ساری جوانی، سارا پیسہ، ساری محنت، ہر چیز جو ہوتی تھی وہ دین کے لیے ہوتی تھی. جب پیسہ ختم ہونے کے قریب آ جایا کرتا تھا تو یہ تھوڑا سا تجارت کر لیا کرتے تھے. جب پیسہ بن گیا، بزنس کا پروفٹ آ گیا، اب دوبارہ دین کے کام میں لگ گئے. جب تک کہ خاص لیول تک وہ کم نہیں ہو گئے، پھر دوبارہ تھوڑا سا کام کر لیا، اس طرح کر کے یہ کیا کرتے تھے. تو ان کی زندگی کا ایک واقعہ ہے कि ये एक सफ़र के ऊपर जा रहे थे, समंदरी सफ़र के ऊपर, हदीस का इल्म मालूम करने के लिए, क्योंकि साथ ताजिर भी थे तो उन्होंने अपने साथ पैसे भी रख लिए। अब ये मुख्तलिफ किताबों के अंदर ना मुख्तलिफ अल्फाज आए हुए हैं, कम से कम 1000 का भी जिक्र आता है, 1000 दिनार भी थे, और 1,00,000 का भी जिक्र आ जाता है कि इनके पास कितना पैसा था। तो ये अपने साथ कुछ पैसे लेके गए थे। अब समंदर का उस वक्त का सफ़र जो होता था, जाहिर बात है ये मोटर बोट तो नहीं होती थी, तो समंदरी सफ़र किस तरह होता था, विंड पावर के ऊपर चलते थे, तो वो टाइम लगता था उसके अंदर, और जब काफ़ी टाइम लगता था, जब हफ्ते लग जाते हैं, महीने भी लग जाया करते थे समंदरी सफ़र के अंदर, डिपेंडिंग ऑन जा किधर हैं, कहाँ ट्रैवल कर रहे हैं, तो फिर ऑफकोर्स उसके अंदर अगर आपके साथ जो कैबिन के अंदर जो बंदा है वो अगर अजनबी भी है, तो वो वैसे ही उसके साथ आपकी दोस्ती हो जाएगी, क्योंकि इतना अर्सा जब आपने उसके साथ ही रहना है। ये उस वक्त के ज़माने की बात है जब इमाम बुखारी जो थे एक मशहूर हो चुके थे, इनका इल्म और तकवा लिलाहिया जो थी ये मशहूर थी, और इनके अंदर जो सलाहियत थी और हदीस के बारे में जो इनका जो फहम था वो तमाम इलाके में मशहूर था। तो ये सफ़र करके जा रहे थे, इनके साथ जो कैबिन में शख्स था वो इनको इनकी इल्म और इनके मकाम की वजह से बहुत रिस्पेक्ट करता था, और वो मैक्सिमम कोशिश करता था कि वो हर वक्त इनकी सोबत में रहे, इनके सामने बैठता था, इनकी सोबत में रहे ताकि मैक्सिमम सीख सकें इनसे। तो क्या हुआ कि जब इमाम बुखारी का भी इनके साथ एक ख़ास फ्रैंकनेस या एक दोस्ती का लेवल हो गया, तो उन्होंने ये भी बता दिया उन्हें कि मैं अब मेरे साथ ना कुछ कैपिटल भी है, कुछ पैसे भी लेके जा रहा हूँ, मेरे पास जितने भी पैसे बताए 1,000 या 1,00,000 जितना भी पैसे थे वो बता दिए, मेरे पास इतने हैं। तो वो क्या है कि बात हो गई, रात को सो गए। अब रात को उस शख्स के अंदर ना एक वसवसा आया, सुबह हुई तो उसने क्या किया, सुबह हुई तो उसने चीख चहाड़ा मचाना शुरू कर दिया, अपने कपड़े खींच के फाड़ना शुरू कर दिया, अपने चेहरे के ऊपर जैसा मारा करते लोग, जैसे एज इफ कि कोई बहुत बड़ा नुकसान हादसा हो गया, लोग आके पूछें क्या हुआ क्या हुआ क्या हुआ, पहले तो नहीं बताया, बाद में बताया तो कह दिया कि मेरे पास इतना पैसों का एक बैग था, इतना पैसा मैं साथ लेके आया था, और वो सारा का सारा जो है वो गुम हो गया, किसी ने चोरी कर ली, लेकिन रात को था अभी कहीं चोरी हो गया, तो मालूम करो किसने किया है, क्या हुआ है। तो जो भी उस शिप के क्रू वाले थे उन्होंने तलाशी लेना शुरू कर दी सबकी, इमाम बुखारी को उनकी रिस्पेक्ट की वजह से छोड़ा, बाकी सब लोगों की तलाशी लेने शुरू की, वो तलाशी होकर कुछ भी नहीं मिला। इमाम बुखारी से भी कहा कि आपके भी सामान की तलाशी लेनी पड़ेगी, उन्होंने कह दिया ले लो तलाशी, उन्होंने वहाँ की भी तलाशी ले ली, कुछ भी नहीं निकला। बाद में उस बंदे को बुरा भला कह दिया कि तुमने झूठ बोला है, कोई चोरी नहीं हुई थी, ऐसी कोई भी चीज़ नहीं थी। वो बात ख़त्म हो गया, वो बंदा शख्स शर्मिंदा, अब पैसे भी हाथ ना आए और शर्मिंदगी भी इतनी ज़्यादा। बहरहाल जब बिल आखिर जब वो समंदरी जहाज़ जो था वो उनका डॉक पे लगा, स्टेशन हुआ, लोग जो है वो वहाँ से डिसम्बार्क हुए, उतरना शुरू हुए, तो वो फिर शख्स उस वक्त आया दोबारा से, और उसने आके अपोलोजाइज़ किया इमाम बुखारी के आगे कि मैंने जो हरकत की है वो वाकई ऐसी है, लेकिन सिर्फ ये बताएं कि वो पैसे गए किधर, आपने बताया तो कुछ झूठ तो नहीं बोला होगा, वो पैसे किधर गए। तो उनका वो मैंने पैसों का जो बैग था ना वो मैंने समंदर में फेंक दिया था। उन्होंने समंदर में फेंक दिया वो, और मुझे इतने इत्मीनान से बता रहे हैं। तो उन्होंने कहा कि अल्लाह के बंदे तुम जानते नहीं हो कि मैंने अपनी पूरी ज़िंदगी किस काम में खपाई है, पूरी ज़िंदगी किस काम में लगाई है, उस इल्म का, उन किताबों का, उन तमाम चीज़ों के ऊपर जो उसका जो असल जो तसल्ली वाली चीज़ है जिसका फ़ायदा आने वाली उम्मतें आने वाली नस्लें उठाएंगी। इतने 100 साल गुजर गए हैं, 1200 साल हो गए हैं, हम लोग फ़ायदा उठा रहे हैं ना उसका, आइंदा आने वाले लोग जो हैं जिससे फ़ायदा उठाते जाएंगे। वो मैं ये नहीं चाहता था कि सिर्फ इस बात के ऊपर मेरी ज़ात के ऊपर, मेरी पर्सनैलिटी के ऊपर ये एक इल्ज़ाम लग जाए कि इनके ऊपर एक दफ़ा चोरी का इल्ज़ाम लगा था, चाहे बाद में झूठा ही साबित क्यों ना हो जाए, लेकिन सिर्फ एक ये बात आ जाए कि हाँ इनके ऊपर एक स्कैंडल हुआ था, चोरी एक दफ़ा इनके ऊपर इल्ज़ाम लगा था, तो मुझे ये गवारा नहीं था इसलिए मैंने वो फेंक दिया था। ये था मुसलमानों के जो स्कॉलर्स होते थे उनका कैरेक्टर और उनका अखलाक होता था, और उन्होंने किस तरह दुनिया और दीन का बैलेंस रखा हुआ था, और किस कदर अल्लाह के ऊपर तवक्कल था, किस कदर तवक्कल था। हालांकि अगर दूसरी चीज़ होती तो भी कोई हर्ज नहीं था, बिलफर्ज अगर उनका सामान या इमाम बुखारी ख़ुद उस टाइम बोल उठते कि नहीं ये बंदा झूठ बोल रहा है और ये सामान मेरे पास था, और वो कोई और भी निशानियां बता देते उस बैग के बारे में कि वो देख रहा वो बैग ऐसा होगा या वो, और इससे पूछ लो कि निशानी बताइए ना बता पाए, और बहुत सारी चीज़ें हो सकती थी। यानी कि कहने का मतलब यह कि वो चाहते तो ना पैसा बचा भी सकते थे और लोगों ने उनकी बात का यकीन भी करना था, लेकिन सिर्फ इस वजह से कि कोई एक लम्हे के लिए भी मेरे करेक्टर के ऊपर इतना सा भी दबाना लग जाए, तो वो उन्होंने वो सब कुछ जो था वो उसके अंदर फेंक दिया। अल्लाह ताला ने ये अंबिया जितने भी होते थे इन तमाम अंबिया के साथ ये वाला मामला क्यों किया था कि ये जब भी एक ख़ास उम्र 40 साल एक मैच्योरिटी की उम्र तक पहुंचते थे या उससे बड़े होते थे तब जाके इनके ऊपर वही होती थी। और सबसे क्लियर कट हमें रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के बारे में पता है। मैं सिर्फ आप लोगों को आप लोगों के दिमाग को आप लोगों के जहन को थोड़ा सोच के ऊपर लाना चाह रहा हूँ, इसलिए मैं ये एग्जांपल दे रहा हूँ कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का जो वक्त था 40 साल से लेके कितने साल 63 ये है लूनर कैलेंडर के हिसाब से, चांद के कैलेंडर के हिसाब से जो कि थोड़ा सा छोटा होता है उसके हिसाब से ये था। आपको पता है ना चंद दिन तकरीबन 10-12 दिन का फ़र्क होता है, हर साल फ़र्क पड़ता है। तो रसूलुल्लाह सल्लम का ये जो हमें पता है कि 22 से 23 साल जो हैं वो रसूलुल्लाह सल्लम ने गुजारे थे चांद के हिसाब से अगर हम देखे जाएं। तो वैसे आप लोगों को सिर्फ सोचने के ऊपर लाना चाह रहा हूँ, इसलिए ये एग्जांपल दे रहा हूँ कि अगर उनके ऊपर वही पहले आ जाती 35 ईयर्स की एज में या 30 ईयर्स की एज में, क्योंकि तब भी तो वो सादिक अमीन थे, तब भी उनका करेक्टर हर चीज़ ठीक थी, तो वो ज़्यादा टाइम लगाते उसके अंदर। ये अल्लाह ताला की हिकमत क्या होती थी कि 40 के बाद क्यों, ताकि पूरी लोग जो हैं वो देख लें कि देखो इसने ना अपना बचपन भी गुजारा है तुम लोगों के साथ, इसने ना अपनी जवानी भी गुजारी है, इसने अपनी मिडिल एजेस भी गुजारी हैं और अब 40 साल की एज तक आ गया। वो तमाम चीज़ें जिसके अंदर इंसान जो है वो रिग्रेट करता है, बहुत सारे लोग होंगे जो अब बड़ी एज में आ जाके अपने वो जवानी की एज की बातों के ऊपर बहुत रिग्रेट करेंगे कि मैं काश ये काम ना करता, मैं तब ये अगर समझ जाता ना तो बेहतर था, तब अगर मुझे अल्लाह ताला ये अकल दे देते तो बेहतर थी। अभी भी शुक्र है अल्लाह ताला के, अल्लाह ताला ने हिदायत दी है, लेकिन अगर तब कर देते तो अल्लाह ताला का बहुत शुक्र था। या ये भी होता है कि बिलफर्ज बहुत सारे लोग होते हैं कि जो नेक काम कुछ करना शुरू हो जाते हैं अब और उसकी तरगीब भी देते हैं, लोगों को भी कहते हैं, तो लोग आगे से ताना क्या मारते हैं, तुम खुद भी तो ऐसे ही थे पहले, तुम अब बड़े तुम नेक बन रहे हो, पहले भी तो तुम ऐसे थे। तो उनका करेक्टर, अंबिया का करेक्टर क्या होता था कि अल्लाह ताला उनके एक पूरी ज़िंदगी वो सारा जो बचपन लड़कपन जवानी और मिडिल एजेस वो तमाम टाइम जहाँ पे कोई इंसान के करेक्टर के अंदर बुरी चीज़ है तो वो ज़ाहिर हो चुकी होगी सामने वो सब चीज़ें। और आप सल्लल्लाहु अलैहि वसल्लम ने उस एज में ये नाम कमाया था अस्सादिक अलमीन। अब ज़रा सोचें कि आप किसी को जानते हैं जिसके बारे में आप ये कह सकें, सवाल ही नहीं पैदा होता। अब सिर्फ अपने दिल के अंदर पूछें कि आप कितना परसेंट सच बोलते हैं, कितना परसेंट झूठ बोलते हैं, आप किस कदर ईमानदार हैं, आप ये सुन्नत की चीज़ है ना। हम लोग जब जब भी सुन्नत का जिक्र करते हैं हमारा फोकस किस पे आ जाता है, हमारा फोकस सिर्फ बहुत ज़ाहरी चीज़ों के ऊपर आ जाता है। ऑफकोर्स वो तमाम चीज़ें ज़रूरी हैं, दाढ़ी भी ज़रूरी है, वो तमाम चीज़ें हैं कि लिबास कैसा होगा वगैरह, लेकिन ये जो चीज़ होती थी अखलाक और किरदार वाली जो आप सल्लल्लाहु अलैहि वसल्लम का थ्रू आउट हिज एज रहा था, सादिक और अमीन थे, सच बोलने वाले थे, मजलूम का साथ देने वाले थे, वो जिहाद किया करते थे अल्लाह की राह में, अल्लाह ताला के दीन के पैगाम को लोगों तक पहुँचाया करते थे, हकूक़ लिबास का ख्याल रखा करते थे। ये बातें मिस कर जाते हैं हम लोग। अभी आजकल कई जो इस्लामिक हिस्ट्री के बारे में बता रहा हूँ आपको सारी बात, अब आजकल के मुसलमान हम लोग ये चीज़ें क्यों नहीं प्रोड्यूस कर पा रहे, हम लोग ये चीज़ें क्यों नहीं कर पा रहे, बड़ा मार्का मारना हम समझते हैं कि हम कह दें कि ये जो फलाना बंदा है ना वो जो 200 बंदों में एक पीछे बैठा हुआ है ये हार्वर्ड यूनिवर्सिटी से पढ़ के आया हुआ है, तो बहुत फ़ख्र की बात होती है, बहुत बड़ी बात है, ये हार्वर्ड यूनिवर्सिटी से पढ़ के आ गया, पढ़ा के तो नहीं आया, वहाँ पर पढ़ के ही आया है, वहाँ तो हर साल इतने स्टूडेंट्स निकल रहे होते हैं, क्यों क्या वजह है कि हम लोग जो हैं वो अब आगे नहीं उस तरह नहीं जा रहे आगे। हालांकि ये काम किसके ऊपर हुआ था, ये काम हुआ था उस कौम के ऊपर हुआ था जो कि उम्मी कहलाते थे, अनपढ़ लोग थे, लेकिन इस्लाम ने उनको इस कदर चमकाया कि वो कहाँ से कहाँ चले गए थे। और अभी हम लोगों का हाल ये है कि हम लोगों का बहुत बेहतर लेवल के ऊपर है हम लोग उससे, जो उनका स्टार्टिंग पॉइंट था उसकी नस्बत हम बहुत बेहतर लेवल के ऊपर हैं, लेकिन हम लोग क्यों नहीं आगे दौड़ते? अल्लाह ताला ने कहा है ना, फस्तबिकुल खैरात, तुम खैर के कामों में दौड़ लगाया करो। हम क्यों नहीं दौड़ लगाते? अल्लाह ताला कह रहे हैं दौड़ लगाओ, हम लगा ही नहीं रहे दौड़। तो इस्लाम के अंदर बहुत, हिस्ट्री के अंदर बहुत सारी बातें हैं, ये एक सबसेट उसका है, सबसेट का भी सबसेट है जो बातें बताई, और ऑफकोर्स सारी बातें मुझे खुद भी नहीं पता। तो उसके अंदर ये है कि एक गोल्डन एज हमने गुजारी थी, इस्लाम की गोल्डन एज थी, जो मैंने इकबाल के बारे में बताया था आपको कि कभी ए नौजवान मुस्लिम तदब्बुर भी किया तूने, वो क्या गर्दून था जिसका तू है टूटा हुआ तारा। तो उसके हिसाब से ये है कि अब अगली क्लास के अंदर आप लोगों को थोड़ा सा आजकल के हिसाब से हिस्ट्री को जल्दी से आजकल के हिसाब से कनेक्ट करना है कि ये जो हमारी हिस्ट्री थी यहाँ से उस उरूज से इधर इतने जवाल तक एकदम से किस तरह पहुँच गई और क्यों उठ ही नहीं पा रही। सुभानक अल्लाहुम्मा व बिहमदिक नशहदु अल्ला इलाहा इल्ला अंता नस्तगफिरुका व नतूबु अलैका।